यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। फ्रान्सबाट यही चैत्र 4 गते नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण। संक्रमित युवतीको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा उपचार हुँदै। कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आग्रह। संसदीय सुनवाई समितिद्वारा चीनका लागि नेपाली राजदूतमा प्रस्तावित महेन्द्र बहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन। र कोलम्बियाको बोगोटा शहरस्थित एक कारागारमा कैदीहरूबीच झडप हुँदा 23 जनाको मृत्यु। समाचार विस्तारमा। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। फ्रान्सबाट आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पाइएपछि हुन सक्ने सम्भावित खतरा र चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल भइरहेको हाम्रा संवाददाता सुरेन्द्रमणि त्रिपाठीले जानकारी दिनुभयो। फ्रान्सबाट कतारको दोहा हुँदै यही चैत्र 4 गते नेपाल आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति फेला परेको जानकारी दिनुभयो। कुनै लक्षण नदेखिएर होम क्वारेन्टाइनमा बसेर शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा आएकी 19 वर्षीय युवतीको आइतबार स्वास्थ्य परीक्षण गर्दा COVID-19 को संक्रमण देखिएको मन्त्री ढकालले बताउनुभयो।
फ्रान्सबाट आउनुभएको महिला हुनुहुन्छ, विद्यार्थी हो, 19 वर्षको हुनुहुन्छ, होम क्वारेन्टाइनमै हुनुहुन्थ्यो र त्यो होम क्वारेन्टाइनबाट यो रिपोर्ट पोजिटिभ आएपछि हामीले अस्पताल पुर्याएका छौं। अब उहाँसँगको सम्पर्कमा रहेको साथीहरू, अरू प्लेनमा आउँदाखेरि कति मान्छेहरू कहाँ कहाँको आउनुभएको थियो त्यसलाई पनि हामीले खोजेर नै व्यवस्थित गर्छौं।
मन्त्री ढकालले कोरोना संक्रमित युवतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो। धैर्य नगुमाउन र सावधानी अप्नाएर भाइरस विस्तारित हुन नदिन मन्त्री ढकालले सबैमा अपील गर्नुभएको छ।
हिजोसम्म हामीले चाहिँ एउटा ग्रीन जोनको कुरा गरेका थियौं र प्रवेश निषेधको कुरा गरेका थियौं र अहिले अब यो प्रकट हुने कुराबाट पनि म आम नेपाली जनतासँग के आग्रह गर्न चाहन्छु भने सबैले धैर्य नगुमाउने कुरा, यस्तो कुरोबाट पार सिक्ने र थप सावधानी अपनाएर यसलाई विस्तारित हुन नदिने कुरामा सबैको योगदान हुन्छ। होम क्वारेन्टाइनमा बस्ने र अप्ठ्यारो स्थिति भयो भने हामीले तोकिएका मापदण्ड भित्रबाट फलोअप गर्नुभयो भने राज्यको जुनसुकै ठाउँमा पनि यो रोगबाट संक्रमित भएको अथवा पोजिटिभ लक्षण देखिएको व्यक्ति भयो भने यातायात, तल यातायात, हवाई यातायात जुनसुकै माध्यमबाट पनि राज्यले त्यसको प्रोटेक्सन गर्छ। म यति विश्वास यहाँहरूलाई दिलाउन चाहन्छु।
यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाको संक्रमण देखिए पनि उपचारपछि उनी निको भएर घर फर्किसकेका छन्। सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय नाका बन्द गर्नुका साथै आजैबाट लामो दूरीका सार्वजनिक यातायातमा पनि रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो 2 बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कुनै पनि गतिविधि गर्न नदिने गरी जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ। कार्यालयले आज जारी गरेको सूचनामा कैलाली जिल्ला कोरोनाको सम्भावित संक्रमणको उच्च जोखिममा रहेकाले सम्भावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ। दाङमा कोरोना संक्रमण रोकथामका लागि भारतसँग सीमाना जोड़िएका 26 नाका अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द गरिएको छ। प्रमुख जिल्लाधिकारी गोविन्द प्रसाद रिजालले कोरोना संक्रमण फैलिन नदिनका लागि नेपाल र भारतका अधिकारी बीच सहमति भएर दुवैतर्फको नाका हिजोदेखि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिनुभयो। नाका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढ़ाइरहेका छन्। त्यसैगरी बाँकेमा पनि भोलिदेखि स्थानीय प्रशासनले सवारी साधन अनावश्यक हिँडुल रोक्न जनता कर्फ्यू लगाउने भएको छ। बाँकेका प्रमुख जिल्लाधिकारी कुमार बहादुर खड्काले अत्यावश्यक बाहेक कसैलाई पनि बाहिर निस्कन नदिने र निस्कनेलाई प्रहरीले बल प्रयोग गर्ने बताउनुभयो। संसदीय सुनवाई समितिले चीनका लागि नेपाली राजदूतमा प्रस्तावित महेन्द्र बहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। सुनवाई समितिको आज सिंहदरबारमा बसेको बैठकले पाण्डेलाई चीनका लागि आवासीय र उत्तर कोरियाका साथै मंगोलियाका लागि गैर आवासीय राजदूतमा भएको प्रस्तावलाई अनुमोदन गरेको हो। पाण्डेलाई गत फागुन 18 गते बसेको मन्त्री परिषद बैठकले चीनका लागि आवासीय र उत्तर कोरिया साथै मंगोलियाका लागि गैर आवासीय राजदूतमा सिफारिश गरेको थियो। यसअघि अघि आजै भएको सुनवाईका क्रममा राजदूत पदमा प्रस्तावित पाण्डेले नेपालको स्वाधीनता र सार्वभौमिकतालाई केन्द्रमा राखेर दुई देश बीचको बृहत्तर हित हुने गरी काम गर्ने बताउनुभयो। मन्त्री परिषदबाट प्रस्तावित नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने व्यवस्था छ। सरकारले अनलाइन मार्फत विद्युत महसूल तिर्ने व्यवस्था मिलाउने भएको छ। जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको अध्यक्षतामा मन्त्रालय मातहतका अधिकारीहरूबीच आज बसेको बैठकले महसूल काउन्टरमा हुने भीड़भाड़का कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसूल भुक्तानीको व्यवस्था मिलाउने निर्णय गरेको हो। इन्टरनेटको सहज आपूर्ति अभावमा ग्राहकले समयमै महसूल भुक्तानी गर्न नसके जरिवाना नलाग्ने र लाइन नकाटिने पनि बैठकपछि मन्त्री पुनले जानकारी दिनुभयो। बैठकले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई विदा नदिने पनि निर्णय गरेको छ। बिहान वा बेलुका मध्य दिनमा एक पटक अनिवार्य हाजिरीको व्यवस्था गर्न प्राधिकरणका सबै उत्पादन र वितरण केन्द्रका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ। कोरोना भाइरसको संक्रमणबाट बस्न जनताको बाक्लो उपस्थिति रहने सरकारी कार्यालयहरूले अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरेका छन्। संवाददाता विद्या प्रसाद उपाध्यायको रिपोर्ट।
जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने धेरै जसो सरकारी कार्यालयहरू सुनसान देखिन्छन्। यसले कोविड-19 कोरोना भाइरसको संक्रमणबाट बस्न सरकारको आह्वानलाई नागरिकको ऐक्यबद्धता र सतर्कताको रूपमा बुझ्नुपर्ने सरकारवालाको भनाइ छ। प्रतिदिन करिब करोड़ रूपियाँसम्म महसुल उठाउने 68,000 भन्दा बढ़ी ग्राहक रहेको नेपाल विद्युत प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा दैनिक 500 को हाराहारीमा ग्राहकहरू महसुल बुझाउन आउने गर्थे, तर पछिल्लो समय यो संख्यामा कमी हुँदै आएको र वितरण केन्द्रले पनि कोरोना भाइरसको संक्रमणलाई ध्यान दिँदै सोमबारदेखि आगामी 21 गतेसम्मका लागि महसुल बुझाउने काम बन्द गरिएको सूचना टाँसेको छ। कार्यालयमै उपस्थित भएर विद्युत महसुल बुझाउने काम रोकिए पनि अत्यावश्यक सेवा र अनलाइनबाट महसुल बुझ्ने काम विशेष सतर्कताका साथ भइरहेको बताउनुहुन्छ नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रका लेखा प्रमुख देवीमाया दाहाल।
अर्को व्यवस्था अञ्जली 21 गते भनेको छौ, खतरा बढ़ो भनेदेखि निर्णय हुन्छ होइन। नो लाइटमा काम गर्ने अत्यावश्यक सेवा चाहिँ हामीले सुचारू रूपमा चलाउनै पर्ने भन्ने माथिबाट आएको छ, यो हाम्रो रोक्न मिल्दैन। कार्यालयमा टेम्परेचर नाप्ने, साबुन पानीले हात धुने व्यवस्था गरेका छौं, सेनिटाइजर लगाएर मास्क दिएका छौं, ग्लोभ दिएका छौं।
बेला बेला मोबाइलको म्यासेज बक्समा जनतासँग जोड़िएका सवालका सम्बन्धमा सूचना पठाउने नेपाल टेलिकमले कोरोना भाइरसबाट बस्ने उपाय सम्बन्धी सन्देश भने फोन गर्दा नै सुनिने बनाएको छ। जनतासँग प्रत्यक्ष जोड़िएको संस्थान नेपाल टेलिकम पनि हो। नेपाल टेलिकमले पनि जनस्वास्थ्यलाई ख्याल गर्दै भुक्तानीलाई अनलाइन बनाएसँगै कार्यालयमा अत्यावश्यक सेवा बाहेकका सेवा लिने सेवाग्राहीको संख्या 75% घटेको बताउनुहुन्छ नेपाल टेलिकमको बबरमहल शाखामा कार्यरत सहायक लेखा अधिकृत सतीश कुमार गौतम।
यो सेन्ट्रली लोकेटेड एरिया भएको हुनाले ग्राहकहरूको उपस्थिति एकदम उच्च नै रहने गर्थ्यो। विगतको तुलनामा लगभग 75% घटेको छ। अहिले सिम लिने, रिप्लेस गर्ने बाहेक भुक्तानीको लागि आउने ग्राहकको संख्या एकदमै न्यून भइरहेको छ। ग्राहकलाई समेत सेनिटाइजरहरू, कर्मचारीहरूलाई पनि उच्च मनोबलका साथ काम गर्नको लागि आवश्यक पर्ने सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरिरहेका छौं।
त्यस्तै दैनिक सयौंको संख्यामा सेवाग्राहीको आवत जावत हुने काठमाण्डुको दिल्ली बजार स्थित मालपुत कार्यालयमा पनि यति बेला खासै चहलपहल छैन। कोविड-19 कोरोना भाइरसको संक्रमणबाट बस्ने सरकारको निर्णय स्वरूप कार्यालयमा आन्तरिक काम बाहेकका सेवाहरू आगामी चैत्र 21 गतेसम्मका लागि बन्द गरिएको मालपुत कार्यालय दिल्ली बजारका नायब सुब्बा टेक प्रसाद कोइरालाले जानकारी दिनुभयो।
सूचना प्रकाशन गरेर पब्लिक सेवा चाहिँ चैत्र 9 गतेदेखि 21 गतेसम्म दिन नसक्ने बेहोराको चाहिँ जानकारी सूचना प्रकाशन गरेका छौँ बाहिर। तर आन्तरिक काम कारवाहीहरू यथावत रूपमा सञ्चालन गर्न हामी सबैजना आफ्नो आफ्नो किसिमले सुरक्षित ढंगले आउने जाने गरेका छौँ।
कोविड-19 संक्रमण नेपालमा फैलिन नदिन र यो संकटको घड़ीमा सरकारको योजनालाई साथ दिन सरकारी कार्यालय, निजी संघ संस्था र आम सर्वसाधारण नागरिक सबैले संयमित, सतर्क र सहयोगी भूमिका खेल्नुपर्ने देखिन्छ। विद्या प्रसाद उपाध्याय, रेडियो नेपाल, काठमाडौं।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले उपत्यकाका बढ़ी भीड़भाड़ हुने 20 स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ। कोरोना भाइरसको जोखिम बढ़ेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोक लगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको छ। लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन साक्यले उपत्यकामा आवश्यक अरू स्थानमा समेत सेवा विस्तार गरिने बताउनुभयो। विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी भक्तपुरका 7 अस्पतालमा 27 शैयाको आइसोलेशन वार्ड तयार गरिएको छ। हाल भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर अस्पताल, काठमाडौँ मेडिकल अस्पतालको दुवाकोट शाखा, डाक्टर इवामुरा मेमोरियल, नागरिक र सिद्धि स्मृति अस्पताल, मितेरी अस्पताल समेतमा गरी 27 सयको आइसोलेशन वार्ड तयार गरिएको हो। भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेशन सया बढ़ाउन सकिने गरी तयारी अघि बढ़ाइएको जानकारी दिनुभयो। सरकारले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव राजेन्द्र कुमार पौडेलले आज एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन र रोकथाम एवं नियन्त्रणका लागि इच्छुक व्यक्ति तथा संघ संस्थालाई राष्ट्रिय वाणिज्य ब्याङ्कमा खोलिएको खातामा रकम जम्मा गर्न अनुरोध गर्नुभएको हो। हिजो बसेको मन्त्री परिषद बैठकका कोष खड़ा गर्ने निर्णय अनुसार सरकारले सिंहदरबारमा खोलेको खाता नम्बर 196000011 रकम जम्मा गर्न सकिनेछ। कोषमा मन्त्रीहरूले एक महिनाको तलब बराबरको रकम राख्ने निर्णय भइसकेको छ। कोरोना महामारीसँग लड़नका लागि गैर आवासीय नेपाली संघ एनआरएनएले 1 करोड़ रूपियाँ आर्थिक सहयोगको घोषणा गरेको छ। एनआरएनएको हिजो बसेको बैठकले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय गरेको संघका महासचिव डाक्टर हेमराज शर्माले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमण रोकथामका लागि डोटीका दुई स्थानीय तहले 80 लाखको आपतकालीन कोष स्थापना गरेका छन्। डोटीको बोगटान फर्टसिल गाउँपालिकाले 50 लाख र सायल गाउँपालिकाले 30 लाख रूपियाँको विपद व्यवस्थापन कोष खड़ा गरे नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ। कोरोना भाइरस संक्रमण सम्बन्धी कुनै घटना फेला परेमा सेनाका चिकित्सक सहितको मुख्य टोली गठन गरी सम्पूर्ण युनिट र सब युनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हालसम्म सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेशन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सीमामा स्थापना गरेका हेल्थ डेस्कमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाका लागि सैनिक अधिकारी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले जानकारी दिनुभयो। सेनाले परिचालित सकल दर्जाको सुरक्षाका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण पीपीई मास्क पंजा तथा सेनिटाइजर उपलब्ध गराएको प्रवक्ता पाण्डेले बताउनुभयो। भारतमा कोरोना भाइरसको संक्रमण बढ़ेसँगै सीमा नाकामा उच्च निगरानी बढ़ाउनुका साथै स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन सरकारी तवरबाट आवश्यक पहल थालिएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पश्चिमी मुख्य नाका गड्डा चौकी र धनगढ़ी त्रिनगर भएर स्वदेश फर्कने नेपालीहरूको संख्या हत्तै बढेपछि सरकारी तवरबाट सीमा नाकामा उच्च सावधानी अपनाइनुका साथै स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन आवश्यक पहल कदमी थालिएको छ। कैलाली र कञ्चनपुर स्थित भारतसँग जोडिएका सम्पूर्ण छोटी नाकामा आवाजात गर्नमा रोक लगाएको प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सीमा नाकामा उच्च सावधानी अपनाएको जनाएको छ। पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट:
सिमानामा एक दिनमा 5-10 हजार मान्छेको आउने क्रम बढेको छ, त्यसलाई हामीले ट्र्याक गर्ने भन्ने कुराहरू पनि हाम्रो भएको छ। यो सँगसँगै भाइरस आउन नदिनको लागि त्यो वातावरण अपनाउने भनेर मुख्य रूपबाट हामीले अगाडि बढेका छौँ।
पश्चिमी नाकाबाट स्वदेश फर्कने नेपालीहरूको चाप बढेसँगै स्वास्थ्य परीक्षण सहज बनाउन पछिल्लो समय नाकामा नेपाली सेनाको स्वास्थ्य टोली खटिनुका साथै सीमा नाका स्थित हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउँदै लगिएको देखिन्छ। सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की कोरोना संक्रमणको शंकास्पदका लागि सिमानाका नजिकको अस्पतालमा आइसोलेशन वार्डको व्यवस्था गरिएको बताउनुहुन्छ।
सिमानाकाहरूमा भाइरसको संक्रमण भएको शंकास्पदलाई चाहिँ हामीले नाकाको नजिक रहेको अस्पताल आइसोलेशन बेडहरू राखेको अवस्था पनि छ।
कोरोना संक्रमणको सम्भावित जोखिमलाई दृष्टिगत गरी धनगढ़ी र महेन्द्रनगरमा करिब 100 क्षमताको आइसोलेशन वार्ड तथा क्वारेन्टाइनको तयारीमा जुटेको प्रदेश सरकारले कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि सजगता अपनाउन सबैमा अपील गरेको छ।
बाँकेको नेपालगंज स्थित जम्मू नाहा नाका पारी भारतको रूपेडियामा अलपत्र परेका करिब 500 नेपालीलाई उद्धार गरिएको छ। स्वास्थ्य जाँच गरेर नेपालगंज ल्याइएका उनीहरूलाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको अस्थायी क्वारेन्टाइनमा राखिएको बाँकेका प्रमुख जिल्लाधिकारी कुमार बहादुर खड्काले बताउनुभयो। महोत्तरीको वर्दीवास नगरपालिकामा भारतको कोलकाताबाट फर्केका 6 जनालाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ। भारतको कलकत्ताबाट फर्किएका 6 जना मध्ये 1 जनामा ज्वरो देखिएपछि चिकित्सक सहितको टोलीले सबैलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको हो। ज्वरो आएका व्यक्ति सहित अन्य 5 जना पनि उनीसँगै 2-3 दिन अघि भारतको कोलकाताबाट फर्केका थिए। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगरपालिकाको नयाँ भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने भएको छ। नगरपालिका प्रमुख डम्बर अर्यालको अध्यक्षतामा आज बसेको बैठकले नगरपालिकाको नयाँ चारतल्ले भवनलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो। पर्वतको कुस्मा नगरपालिकाले कुस्मा बजारमा अस्थायी कोरोना अस्पताल स्थापना गरेको छ। हाल 15 सैया रहने गरी पर्वत जिल्ला अस्पतालसँगको सहकार्यमा अस्पतालको स्थापना गरिएको हो। कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सामुदायिक वन उपभोक्ता महासंघले आफ्नो भवनलाई आवश्यकता अनुसार क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सक्ने जनाएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै 22,266 मध्ये महासंघसँग आबद्ध रहेका 1,398 भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने जनाएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमको न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने बारेको सूचना।
रोजगारीको हक सम्बन्धी ऐन 2075 दफा 11, रोजगारीको हक सम्बन्धी नियमावली 2075 नियम 7 र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका 2075 दफा 18 बमोजिम आगामी आर्थिक वर्ष 2077-78 स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने 100 दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरूले 2076 चैत्र महिनामा आफूले स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
निवेदनको ढाँचा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका 2075 अनुसूची 1 बमोजिम हुनुपर्नेछ। निवेदनको ढाँचा र यस सम्बन्धी विस्तृत जानकारी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइट www.pmep.gov.np प्राप्त गर्न सकिनेछ।
अब बाँकी समाचार। दाङको गढुवा गाउँपालिका एक कालाकाटेमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। दुर्घटनामा परि रूकुम त्रिवेणी गाउँपालिका 2 खारा घर भई हाल रोल्पाको गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुन र कम्प्युटर अपरेटर तुलसीपुर उपमहानगरपालिकाका 5 रमेश ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै दाङको घुराईदेखि लमहीतर्फ जाँदै गरेको स्कूटी लमहीको बेलदमारमा दुर्घटना हुँदा घोराही उपमहानगरपालिका 18 नवलपुरका 36 वर्षीय अमित सिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। मकवानपुरमा प्रहरीले हीरा लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षक सहित 3 प्रहरी र अर्का 1 पत्रकारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने वर्ष 19 सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर 12 बस्ने 26 वर्षीय प्रहरी सहायक निरीक्षक सुरेन्द्र बसेल, जाजरकोट शिवालय 3 बस्ने 27 वर्षीय प्रहरी जवान वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका 1 बस्ने 28 वर्षीय प्रहरी जवान हिमकान्त पुन मगर रहेका छन्। उनीहरूले मकवानपुरको कैलाश गाउँपालिका 5 70 वर्षीय वृद्धा धनलक्ष्मी गुरूङको साथमा रहेको हीरा खरिद गर्ने बहानामा हेर्न मागेको जस्तै गरी पेस्तोल देखाएर लुटपाट गरी भागेका थिए। अब अन्तर्राष्ट्रिय समाचार। कोलम्बियाको बोगोटा शहरस्थित एक कारागारमा त्यहाँको सरसफाईको विषयलाई लिएर कैदी बन्दीहरूले प्रदर्शन गरेपछि भएको भिडन्तमा कम्तीमा 23 जनाको मृत्यु भएको छ। निकै नै कैदी बन्दीहरूको हुल रहेको त्यस कारागारमा फोहोरका कारण कोरोना भाइरस फैलन सक्ने भन्दै कैदी बन्दीहरूले विरोध गर्न थालेपछि भिडन्त भएको थियो। त्यहाँको सरकारले भने कैदीहरूले जेलबाट भाग्नका लागि बहाना बनाएको आरोप लगाएको छ। विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसका कारण मर्नेको संख्या 15,000 भन्दा बढ़ी नागेको छ। चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या 3,50,000 पुग्न लागेसँगै विश्वभर सावधानीको उपाय अपनाउने कार्य तीव्र भएको छ। चीनमा शुरूमा देखा परेको कोरोना भाइरसले अहिले युरोप महादेशमा त्रासको रूप लिएको छ। इटलीमा तीव्र रूपमा फैलिरहेको कोरोनाका कारण 5,500 जनाले ज्यान गुमाएसँगै त्यहाँको सरकारले नागरिकको आवागमनलाई ठप्प पार्ने निर्णय गरेको छ। इटलीपछि स्पेन, फ्रान्स र एसियाली राष्ट्र इरानमा कोरोनाको संक्रमण व्यापक देखिएको छ। यसैबीच भारतका विभिन्न शहरहरूमा कोरोना भाइरस संक्रमित फेला परेपछि करिब 10 करोड़ मानिस लकडाउनमा बसेका छन्। विश्वकै दोस्रो धेरै जनसंख्या रहेको भारतका 80 भन्दा बढ़ी शहर र 75 जिल्लाहरूमा कड़ाईका साथ लकडाउन गरिएको अधिकारीहरूले बताएका छन्। यसैगरी विश्वकै धेरै जनसंख्या रहेको तेस्रो मुलुक अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या 35,200 नागेको छ भने हालसम्म त्यस भाइरसका कारण 471 जनाको ज्यान गइसकेको छ। भारतको छत्तीसगढ़ राज्यमा विद्रोही माओवादी समूहको आक्रमणमा कम्तीमा 17 सुरक्षाकर्मीको मृत्यु भएको छ। सुकमा जिल्लामा गस्तीमा रहेका सुरक्षा फौजलाई घेरा हाली विद्रोही समूहले गरेको आक्रमणमा अन्य कयौं व्यक्ति घाइते भएका छन्। छत्तीसगढ़को प्रहरी स्रोतले आक्रमणमा 300 संख्यामा माओवादी लड़ाका संलग्न रहेका जनाउँदै विद्रोहीतर्फ पनि क्षति पुगेको उल्लेख गरेको छ।
सरकारले सोमबारबाट नेपाल भारत नाकाबाट आवत जावत रोक लगाए पनि नेपाल भित्रिने माल सामान भने निर्बाध रूपले भित्रिएको भन्सार विभागले जनाएको छ। भारतीय नाका बन्द गर्ने सरकारको निर्णय आए लगतै सम्पूर्ण सामानको पैठारी नै बन्द हुने हो कि भन्ने आकलन गरी सर्वसाधारणले उपभोग्य वस्तु जुहो गर्नुपर्ने स्थिति नरहेको विभागले स्पष्ट पारेको छ। माल सामान भित्रिरहेकोले राजस्व संकलनमा पनि प्रभाव परेको छैन। केही दिन अघिसम्म घटेको राजस्व दर गएको एक सातामा केही वृद्धि भएको छ। पेट्रोलियम पदार्थको आपूर्ति बढेपछि भन्सार राजस्व वृद्धि भएको हो। अघिल्लो वर्षकै हारिमा राजस्व संकलन भइरहेको विभागले उल्लेख गरेको छ। शुक्रबारसम्म 74.45% राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ। विद्युतीय सेवा प्रदायक ई सेवा र मिरास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निशुल्क घरमै अध्ययन गर्न सकिने सेवाको व्यवस्था भएको छ। विश्वव्यापी महामारी निम्तिएको कोरोनाका कारण सम्पूर्ण स्कूलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निशुल्क रूपमा श्रव्य दृश्य मार्फत अध्ययन गर्न सक्ने भएका छन्। अध्ययनका लागि विद्यार्थी मिडास एजुकेशनको मोबाइल एप्स डाउनलोड गर्नुपर्नेछ। एप्लिकेशनमा अर्डरमा क्लिक गरेपछि मिडासको मागिएको कोडमा ई सेवा राखेर आफूले चाहेको विषय अध्ययन गर्न पाइने व्यवस्था भएको ई सेवाले जनाएको छ। नर्सरीदेखि कक्षा 10 विद्यार्थीहरूले आफूले चाहेको विषय ई सेवा मार्फत अध्ययन गर्न सक्नेछन्। मिडासले विगत एक दशकदेखि नर्सरीदेखि कक्षा 10 पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामग्री मार्फत अध्यापन गराउँदै आएको छ। विद्यार्थीहरू स्कूल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाइल मार्फत अध्ययन सकुन् भन्ने उद्देश्यले त्यस्तो सेवा उपलब्ध गराएको ई सेवाले जनाएको छ। मकवानपुरको हेटौँडामा 1 अर्बको लगानीमा ह्याचरी उद्योग सञ्चालनमा आएको छ। वीरगंजको औद्योगिक घराना रुङ्गाटा समूहले हेटौँडा 4 हटियामा सञ्चालनमा ल्याएको पोषक बिडस उद्योगले सातामा झण्डै 50,000 ब्रोइलर कुखुराको चल्ला उत्पादन गरिरहेको जनाएको छ। अण्डाबाट करिब 50,000 हारारीमा चल्ला उत्पादन भइरहेको उद्योगका सञ्चालक राजेश रुङ्गाटाले जानकारी दिनुभयो। 2 वर्ष पहिले करिब 25 क्षेत्रफलमा आधुनिक खोर निर्माण गरी ह्याचरी निर्माण गरिएको थियो। उद्योगमा अहिले 40 भन्दा बढ़ीले रोजगारी पाएका छन्। ग्लोबल आईएमई ब्याङ्कले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा 1 करोड़ रूपियाँ दिने घोषणा गरेको छ। सरकारले आइतबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेको थियो। ब्याङ्कले नेपाल र नेपालीहरूलाई उच्च जोखिममा रहेको अवस्थामा सरकारले स्थापना गरेको कोषमा सहयोग गरेको जनाएको छ। सरकारले स्थापना गरेको कोषमा आइतबार नेपाल ब्याङ्कले 1 करोड़ रूपियाँ दिने घोषणा गरेको थियो।
अब खेल समाचार अजय बमबाट।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले आफ्नो माताहतमा रहेको भौतिक संरचनाहरूलाई क्वारेन्टाइन रूपमा प्रयोग गर्न दिने भएको छ। राखेपछि सोमबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाइरसको महामारी विरूद्ध लड्न त्रिपुरेश्वर स्थित दशरथ रंगशाला सहितका भौतिक पूर्वाधारलाई आवश्यक परेको खण्डमा क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिने जनाएको छ। राखेपछि रंगशाला सहित सातो बाटो खेलकुद परिषद, मूलपानी क्रिकेट मैदान, कीर्तिपुरको ट्यू मैदान, च्यासल मैदान, सानो गौचरण लगायतका मैदान र सातै प्रदेश तथा जिल्लाका भौतिक पूर्वाधारलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिने जनाएको छ। जापानी प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक सर्न सक्ने सम्भावना रहेको बताउनु भएको छ। केही दिन अगाडि टोकियो ओलम्पिक तोकेको मितिमै गर्न तयार रहेको बताइए पनि प्रधानमन्त्री आवेले सर्न सक्ने बताउनु भएको हो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले आइतबार टोकियो ओलम्पिक सार्नका लागि आफूहरू लचकता अपनाउने बताएपछि प्रधानमन्त्री आवेको यस्तो प्रतिक्रिया आएको बताइएको छ। टोकियो ओलम्पिक जुन अन्तिम साता र अगस्तको पहिलो साता गर्ने तालिका थियो, तर विश्वव्यापी रूपमा कोरोना भाइरसका कारण कतिपय ओलम्पिक कमिटीहरूले खेलाड़ीले प्रशिक्षण पाउन नसकेको भन्दै सार्नका लागि सुझाव दिएपछि आईओसीले केही लचकता अपनाउन लागेको हो। टोकियो ओलम्पिकका विषयमा विभिन्न समाचार बाहिर आइरहेका बेला अस्ट्रेलियन ओलम्पिक कमिटीले आफ्ना खेलाड़ीलाई सन् 2021 ओलम्पिकका लागि तयारी गर्न निर्देशन गरेको छ। कोरोनाका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले टोकियो ओलम्पिक सार्न सक्ने भन्दै केही लचकता देखाएको छ। यता अमेरिकी ओलम्पिक संघले प्रतियोगिताको मिति सार्न सुझाव दिएको छ भने क्यानाडा ओलम्पिकले पनि मिति नसारै आफ्ना खेलाड़ीलाई प्रतियोगितामा नपठाउने बताएको छ। अब अस्ट्रेलियन ओलम्पिक कमिटिले पनि आफ्ना खेलाड़ीलाई सन् 2021 लागि तयारी गर्न बताएको छ। अस्ट्रेलियन ओलम्पिकले आफ्ना खेलाड़ी संघको छलफलपछि आईओसीसँग कुरा गरेको थियो। त्यसपछि खेलाड़ीलाई 2021 लागि तयारी गर्न बताएको हो।
अब मौसम। आगामी 24 घण्टामा देशको पश्चिमी भूभागमा सामान्य र बाँकी भूभागमा आंशिक बदली भई पश्चिमी भूभागका केही र पूर्वका साथै मध्य पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.6 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस, वर्षा 5.3 मिलिमिटर। काठमाडौँको अधिकतम 22.9 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस, वर्षा 13.5 मिलिमिटर। पोखराको अधिकतम 18.9 डिग्री सेल्सियस, न्यूनतम 12.2 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 25.9 डिग्री सेल्सियस, न्यूनतम 11.3 डिग्री सेल्सियस, वर्षा 7.3 मिलिमिटर। र दिपायलको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 11.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। फ्रान्सबाट यही चैत्र 4 गते नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण। संक्रमित युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार हुँदै कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आग्रह। संसदीय सुनवाई समितिद्वारा चीनका लागि नेपाली राजदूतमा प्रस्तावित महेन्द्र बहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन। र कोलम्बियाको बोगोटा शहरस्थित एक कारागारमा कैदीहरूबीच झडप हुँदा 23 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।